أعوذ بالله من الشيطان الرجيم. السلام عليكم أخواتي الأعزاء. کسی ایک نشست میں میں نے یہ عرض کیا تھا کہ یہودی بہت سائنٹیفک لائنز پہ کام کرتے ہیں اور مختلف قسم کے سوالات وہ لوگوں کے ذہن میں ڈالتے رہتے ہیں. خاص طور پر وہ مسلمان نوجوان جو یورپ میں پیدا ہوئے ہیں یا امریکہ میں پیدا ہوئے, وہ انتہائی خوبصورت طریقے سے سوالات ان کے ذہن میں ڈالتے ہیں. میرا واسطہ بھی پڑتا رہتا ہے ایسے سوالات سے. ایک بار اللہ تعالیٰ نے خاص عنایت فرما دی کہ وہ بھید کھل گیا کہ یہ سوال کہاں سے اوریجنیٹ ہوتے ہیں اور کون کرتا ہے. وہ اس طرح سے کہ یو کے میں جب میں ہوتا ہوں تو تقریباً ہر مذہب کے لوگ آتے ہیں, ان میں یہودی بھی ہوتی ہیں. تو یوں غالباً میرے بارے میں کچھ چیزیں وہاں پھیلیں. لندن میں ایک خاصی مشہور روڈ ہے جہاں زیادہ تر عرب رہتے ہیں, ایچ بی آر روڈ. تو مجھے دعوت دی گئی لیکچر کی ایچ بی آر روڈ پر ایک سینٹر میں. تو وہاں جا کے پتہ چلا کہ وہ ایک سینٹر ہے جو یہودیوں نے قائم کیا ہے. وہاں ان کے علماء بیٹھے ہوئے مسلمان نوجوانوں کے ذہنوں میں فرسٹریشن پیدا کرنے کے لیے وہ ایسے سوال جنریٹ کرتے ہیں جن کے جواب دینا عام طور پر ایک عام مسلمان کے لیے ممکن نہ ہو, تب وقت کہ اللہ تعالیٰ نے اسے علم سے نوازا ہوا. تو میرا خیال تھا کہ شاید وہ 20th century میں ہی یہ کام شروع ہوا ہے, لیکن لیٹلی پتہ یہ چلا کہ خلیفہ عبد المالک بن مروان ان کے زمانے میں بھی یہ سلسلے چل رہے تھے. اس وقت یہودی علماء نے 3 ایسے سوال فلوٹ کیے معاشرے میں جن کے جواب دینا خاصا دشوار ہو گیا, اور ان سوالوں کی شہرت کے ایسے سوال ہیں جن کے جواب دیے نہیں جا سکتے, وہ خلیفہ کے دربار تک بھی پہنچے. خلیفہ خود بھی بڑے عالم تھے, انہوں نے یہودی کو بلوا لیا کہ مجھے وہ سوال بتاؤ, شاید میں جواب دے پاؤں. تو یہودی نے وہ 3 سوال خلیفہ کے روبرو رکھ دیے. خلیفہ کو جواب نہیں آئے اس کے, لیکن انہوں نے سوچا کہ میں اگر اسے شاہی مہمان بناؤں اور کچھ دن یہ یہاں ٹھہرے میرے پاس, تو میں اسی دوران پوری مملکت میں جو لیڈنگ علماء ہیں ان کو اکٹھا کروں اور وہ اس کا جواب دے دیں تاکہ یہ یہودی خاموش ہو. کوششیں ہوتی رہیں, یہودی ٹھہرا ان کے پاس بطور مہمان کے اور خلیفہ کوشش کرتے رہے, لیکن جواب ملے نہیں ان سوالوں کے. وہ ایسے ٹیڈیس کوشچنس تھے, بہت مایوسی تھی. تو ایک وزیر نے ایک دن ذکر کیا کہ حضور, آپ کی مملکت میں ایک نوجوان عالم ہے اور اس کی قابلیت کے شہرے ہیں, اگر اس کو بلوایا جائے اور اس سے کہا جائے کہ وہ کوشش کرے کہ ان سوالوں کے جواب دے دے, تو امید یہ ہے کہ جتنا وہ نوجوان صاحب علم ہے وہ ان سوالوں کے جواب دے پائے. بلوا لیے گئے, وہ بالکل نوجوان آدمی, ان کا نام تھا نعمان بن ثابت, جو بعد میں امام اعظم جناب ابو حنیفہ کے نام سے پھر مشہور ہوئے. تو جب وہ دربار میں آئے خلیفہ کے سامنے, خلیفہ परेशान हो गया कि इसके नौजवान है तो इतने बड़े बड़े तजर्बाकार उलमा जवाब नहीं दे पाए तो ये क्या जवाब देंगे। लेकिन एज ए लास्ट होप खलीफा ने फैसला किया कि इनसे पूछा जाए। जनाब हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह साहब ने फरमाया कि यहूदी को बुलवा लीजिए, सवाल कर ले, मैं कोशिश करूंगा जवाब दे दूं। तो अगले दिन दरबार सजाया गया और वहां जो शाही मेहमान थे यहूदी उनको बुलवा लिया गया और जनाब हजरत इमाम अबू हनीफा आए दरबार में एक आम इंसान जैसे तरीके से और जहां जगह मिली वहां बैठ गए। तो खलीफा ने देखा कि आ गए हैं तो उन्होंने यहूदी से कहा कि हमें जवाब मिल जाएंगे, आप सवाल कीजिए। तो यहूदी ने पहला जब सवाल किया तो इमाम अबू हनीफा रहमतुल्लाह अलैह साहब अपनी सीट से अपनी जगह से खड़े हुए और खलीफा से मुखातिब होकर कहा कि जनाब बात यह है कि ये सवाल कर रहे हैं, जवाब मुझे देना है, ये मांगने वाले हैं, मैं देने वाला हूं। तो देने वाला हमेशा बुलंद जगह पर होता है, तो इनसे कहिए कि मेरे साथ अपनी सीट स्वैप करें, मैं इनकी सीट पर बैठूंगा, खलीफा के बराबर है और ये मेरी जगह आएंगे। तो यहूदी ने भी एग्री किया कि बात अकल की है कि देने वाला भारत मांगने वाले से बेहतर पोजीशन पे होता है। तो जगह बदल ली गई। तो उसके बाद जनाब इमाम अबू हनीफा ने कहा कि अब सवाल करें आप। तो उस यहूदी ने पहला सवाल ये किया कि रब ताला से पहले क्या था, जब रब नहीं था तो क्या था। अब इस सवाल ने सबको परेशान किया हुआ था कि इसका जवाब क्या हो सकता है। तो इमाम अबू हनीफा रहमतुल्लाह अलैह साहब ने यहूदी से कहा कि आपको जितनी गिनती आती है आप गिनना शुरू करें, 1 से 10 तक गिनिए आप। तो यहूदी ने 1 से 10 तक गिना तो आपने फरमाया कि दोबारा गिनिए। तो यहूदी ने बाआवाज बुलंद दोबारा गिनती गिन ली, फरमाया तीसरी बार गिनी है, उसने फिर गिन दी। जब चौथी बार कहा कि गिनो, उसने कहा कि आप क्या कर रहे हैं, गिनती में 3 बार गिन चुका, कितनी बार आप गिनवाएंगे मुझसे। उसने कहा कि आप गलत गिनते हैं, मैं इसलिए बार बार कह रहा हूं कि आप गिनिए। उसने कहा इसमें गलत क्या है, 1, 2, 3, 4, 5, 6, 7, 10 तक हो गई गिनती, तो गलती कहां है वो बताइए। मैंने कहा कि आप 1 से पहले गिनिए, 1 से पहले क्या है। तो उसने कहा 1 से पहले तो कुछ नहीं है। इमाम अबू हनीफा ने कहा इसी तरह रब से पहले कुछ नहीं था। तो खलीफा हैरान भी हुए और खुश भी हुए कि चलिए एक तो जवाब मिल गया। तो यहूदी से कहा कि दूसरा सवाल कहिए। तो यहूदी ने कहा कि इस वक्त रब किस रुख पर बैठा है, रब का मुंह किधर को है। तो जनाब अबू हनीफा ने जवाब दिया कि एक मोमबत्ती लाई जाए मेरे पास। मोमबत्ती आई, उसे जलाया और उस यहूदी से सवाल किया इमाम अबू हनीफा ने कि इस मोमबत्ती की लौ का रुख किधर है। उसने कहा कि इसका रुख क्या होना है, तो रोशनी है, ये तो चारों तरफ रुख है इसका। तो फरमाया कि रब नूर है तो उसका रुख एक तरफ कैसे होगा, वो चारों तरफ है। तो वो यहूदी खासा खफीफ हो गया, तो बड़ी बेदिली से तीसरा सवाल फिर पूछा कि रब ताला इस वक्त क्या कर रहा है। तो जनाब हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह साहब ने जवाब दिया कि रब ताला इस वक्त एक मुतकब्बर यहूदी को मुसलमान के हाथों जलील करवा रहा है। ये सवालात आते रहते हैं بڑے بڑے ٹیڑھے سوال آتے ہیں. ایک نوجوان نے لندن میں کسی اجتماع میں مجھ سے سوال کیا کہ قیامت کے روز رب تعالیٰ منصف ہوگا یا رحمان ہوگا؟ اس کا جواب اگر انسان ڈھونڈے تو مشکل سے ملے گا. تو میں تھوڑا سا حیران ہوا کہ اس نوجوان نے سوال کیسے یہ نکالا ہے, کیونکہ یہ سوال کرنے کے لیے انسان کے پاس بپنا علم ہونا چاہیے, اس کے بغیر یہ سوال نہیں کر سکتا آدمی. تو خیر اس کو میں نے جواب دے دیا کہ روز حساب رب تعالیٰ جب فیصلہ کرے گا تو منصف ہوگا, اور فیصلہ کرنے کے بعد رحیم ہوگا کہ وہ اپنی رحمت کے صدقے سزائیں معاف کر دے گا. اسی طرح وہاں ایک اور ایک صاحب نے سوال کیا کہ وہ تو یہاں بھی غالب ملتا جلتا سوال تھا, لاسٹ سنڈے, کہ جب رب تعالیٰ رازق ہے اور کیڑا جو پتھر میں بند ہے اس کو بھی رزق دے رہا ہے, تو پھر یہ تگدو کیسی؟ وہاں اس کا جواب دینا بڑا آسان ہے, سمجھا لیتا ہے انسان. اس کا ایک سیدھا سا جواب تھا کہ آپ یہاں یو کے میں رہتے ہیں, اگر آپ کام نہ بھی کریں تو یہاں کی گورنمنٹ کی ذمہ داری ہے کہ آپ کو رہنے کے لیے گھر دے دے, کھانے پینے کے لیے 45 pounds پر ویک دے دے آپ کو پر ہیڈ, اور گرمی سردی اگر آپ کو کپڑے بنانے تو اس کا الاؤنس اللہ سے دے دے. تو آپ چاہیں تو ہوش سنبھالنے کی عمر سے لے کے آخری سانس تک بیٹھے رہیے, آپ کو گورنمنٹ دیتی رہے گی, اور بہت سے لوگ ہیں جو یہ کرتے ہیں. لیکن اگر آپ ایک پورا آسائش زندگی گزارنا چاہتے ہیں تو جس لیول کی پورا آسائش زندگی آپ گزارنا چاہ رہے ہیں اسی نسبت سے آپ کو محنت کرنا ہوگی. تو آپ کے پاس اس بیرس منیمم لیول سے اوپر رسک آپ کو دیا جائے گا. تو وہ جو دو چیزیں ہیں کہ اللہ رازق ہے اور وہ پتھر میں بند کیڑے کو بھی رزق دیتا ہے, اور اس کے ساتھ وہ آیت کہ انسان کو وہی کچھ ملتا ہے جس کے لیے وہ کوشش کرتا ہے. یوں یہ کنٹراڈکٹری نہیں ہے, ان کا یہ سوال تھا کہ یہ تو کنٹراڈکشن ہے, یہ کنٹراڈکٹری نہیں ہے. جو بیئرسٹ منیمم رسک ہے زندہ رہنے کے لیے وہ آپ کو ملتا رہے گا, رب دیتا رہے گا کسی نہ کسی ذریعے سے. لیکن اگر آپ یہ چاہتے ہیں کہ میں اس سے بہتر کمفرٹیبل لائف گزاروں, پھر محنت کیجیے آپ, اور جتنی محنت ہے اسی حساب سے آپ کو ملتا رہے گا. یہ سوال اصل میں اس سینٹر سے جو ایڈوے روڈ پر ہے وہاں سے اوریجنیٹ ہوتے ہیں اور پھیلائے جاتے ہیں, تاکہ اگر ان کے جواب نہ دیے جا سکیں تو نوجوان فرسٹریٹ ضرور ہوں. یہ کیسی آج خیال آ گیا کہ لاسٹ سنڈے جو سوال باقی رہ گئے تھے وہیں سے ہم اس کو کنٹینیو کر لیتے ہیں. یہ ان کا سوال ہے کہ کیا اہل کش آپ صلی اللہ علیہ وسلم کی حیات مبارکہ کے مختلف واقعات اس طرح دیکھ سکتے ہیں گویا وہ اسی زمانے میں سانس لے رہی ہیں؟ کش کے بارے میں ایک چیز میں گزارش کر دوں کہ یہ وہ پریولیج ہے جو رب تعالی کسی شخص کی بندگی سے خوش ہو کر, میں جان بوجھ کے عبادات نہیں کہہ رہا لفظ, بندگی سے خوش ہو کر اس پر رحمت کر دیتا ہے رب, کہ وہ رب تعالی کے کارخانہ ہے قدرت میں جس حد تک رب چاہے. یہ اس کے اندر سب سے زیادہ امپورٹنٹ پوائنٹ ہے. कि जिस हद तक रब चाहे वो देख लेता है, जिस हद तक रब इजाजत दे दे। लामहदूद इजाजत किसी के पास नहीं है, कितने ही बड़े वली अल्लाह क्यों न हो, उनके पास लामहदूद इजाजत नहीं है। ये जरूर है कि वली अल्लाह जिस मकाम के हैं, जिस दर्जे के हैं, उसके मुताबिक उनकी रसाई होती है मामला तक, लेकिन लामहदूद नहीं है। जहां तक रब ताला इजाजत दे दे, जहां तक रब ताला चाहे, वली अल्लाह गुजरे हुए वाकयात और आइंदा आने वाले वाकयात को उस हद तक देख लेते हैं। जहां तक क्वालिटी ऑफ विजन की बात है, वो बहुत क्लियर होती है, वो आमतौर पर तकरीबन ऐसी होती है जैसे हम खुली आंखों से देख रहे हैं चीजों को। ये तो कारखाने कुदरत का मामला है। आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ात मुबारका ऐसी है कि वहां तो फरिश्ता भी बगैर इजाजत पर नहीं मारता, इतना मकाम अदब है वो। तो वहां भी औलिया अकराम खुद भी बहुत मोहतात होते हैं, ये उस तरह का रुख नहीं करते, कश्त में उधर को नहीं जाते, इसलिए कि मकाम अदब है वो। हाँ, अगर आप सल्लल्लाहु अलैहि वसल्लम जिस शख्स पर रहमत फरमाएं, नजर करम हो जाए जिस पर, वो आप सल्लल्लाहु अलैहि वसल्लम से मुतालिक उतनी चीजें देख लेता है जितनी कि उस पर नजर इनायत हुई है। औलिया अकराम एक आम आदमी की नस्बत ज्यादा मोहतात होते हैं कि उनकी पकड़ बड़ी जल्दी होती है। अगर मुझ जैसा गुनाहगार बंदा कभी ये सोच ले कि चल मैं यहां सेविंग कर लेता हूं, ये चीज नहीं खरीदता, इसके बजाय ये चीज खरीद लेता हूं, पैसे बच जाएंगे, चल जाता है मामला। लेकिन जो रब के करीब है लोग, वो अगर ये सोचे तो मार पड़ जाती है और मिनिमम 3 times ज्यादा पैसा जेब से निकल जाता है। इसलिए कि रब ताला को ये गवारा नहीं है कि जिसको मैं अपनी रहमत के सदके अता किए जा रहा हूं खुले हाथ से, क्या उसको मेरे ऊपर ये एतमाद नहीं कि मैं उसे आइंदा भी दूंगा जो ये बचत के चक्कर में पड़ गया। इनकी गिरफ्त बड़ी जल्दी होती है, इसलिए बड़े मोहतात होते हैं। मुंह से तो नहीं बोलते कि ये है ये है ये है, इसलिए कि वहां दिखावा तो गुनाह है उनके नजदीक बहुत बड़ा, लेकिन वो खामोशी से अपने काम में लगे रहते हैं। तो वहां कंजूसी और बचत उससे मार पड़ जाती है। उनके पास कोई आदमी आ जाए किसी जरूरत का इजहार कर दे और उनमें सकत हो, वो इनकार कर दे तो मार पड़ती है उसी वक्त, अगले लम्हे मार पड़ जाएगी कि मैंने तुम्हारे सवाल को कभी रद्द किया जो तुम मेरे बंदे के सवाल को रद्द करने बैठे थे, मार पड़ती है। तो ये इसी तरह ये मकाम अदब है। हम जैसे गुनाहगार उम्मती से कुछ कोताही हो जाए तो माफ हो जाएगी। औलिया अकराम चूंकि साहिब इल्म है, साहिब नजर है, उनसे हल्की सी कोताही उसमें मार पड़ जाएगी, इसलिए ये लोग बहुत मोहतात होते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ वो इस तरह से रुख नहीं करते। ये और बात है कि मैं ऐसे एग्जाम्पल दे रहा हूं कि ग़ज़वाए बद्र का जिक्र हो रहा हो, उस पर रहमत हो जाए और ग़ज़वाए बद्र को बपा होते देख ले, खुद नहीं जाएगा उधर को। अगला इनका सवाल है कि अल्लाह के एक बहुत प्यारे दोस्त से सुना था कि वली अल्लाह सबसे बढ़कर उन्हें सीने से लगाता है जिन्हें दुनिया में कोई नहीं पूछता। सवाल यह है कि मुझ जैसे निकम्मे नाकारा नालायक और बेअमल जो इतनी अताओं के बावजूद पत्थर की तरह एक जगह पड़े रहे, खुद को संवार सुधार न सकें, लेकिन मुर्शद साहब से حلمن مزید کی تو اس کو بھی رکھیں. ہر لمحہ مرشد صاحب کی توجہ عطا اور قرب محبت کے بھی خواہش مند رہیں. کیا کریں کہ جن کے پاس نہ عمل ہے نہ استعداد, خالی جذبہ ہے اور بس. ایک بہت سمپل بات ہے کہ کیا کبھی آپ صلی اللہ علیہ وسلم نے کسی گناہگار کو, خطاکار کو, چور کو, ڈاکو کو اپنی محفل میں آنے سے منع فرمایا؟ کیا ایسے لوگوں کو بڑھ کر سینے سے نہیں لگایا؟ تو جب یہ سنت نہیں تو کوئی ولی اللہ کیسے یہ کرے کہ اپنے یہاں چور, ڈاکو, بدماش, راشی, گناہگار ان کو آنے سے منع کر دے؟ یہ سنت ہی نہیں ہے, یہ سنت رسول صلی اللہ علیہ وسلم نہیں ہے. کیا رب تعالیٰ اپنے گناہگار بندوں کو دھتکار دیتا ہے؟ کیا انہیں نہیں پالتا ہوں؟ کیا ان کو یہ رعایت نہیں دیتا کہ وہ ایک بار اس سے معافی مانگ لیں اور وہ ان کو معاف فرما دے؟ کیا ان لوگوں کو یہ رعایت حاصل نہیں کہ وہ اگر توبہ کر لیں تو رب ان کی توبہ کو اس طرح سے قبول کرے کہ وہ بالکل نوزائیدہ بچے کی طرح پاک صاف ہو جائیں؟ تو ولی اللہ کیسے اس سنت رب کے خلاف کیسے جائے گا؟ تیسری بات, اولیاء اکرام انسانی نفسیات کو سمجھتے ہیں. اولیاء اکرام کو یہ اچھی طرح پتا ہے مسترد کیے جانے سے انسان بگڑتا ہے, سمرتا کبھی نہیں. سمرتا اگر ہے تو محبت سے. تو جب کوئی چور, ڈاکو, بدماش, راشی, گناہگار ولی اللہ کے پاس آتا ہے تو بڑھ کر اسے سینے سے لگا لیتا ہے. لوگ ایسے لوگوں کو ریجیکٹ کرتے ہیں, اگر سامنے نہ صحیح تو اس کی بیک پر اس کی برائیاں کرتے ہیں جو بہرحال اس تک اڑتی اڑتی پہنچ جاتی ہیں. تو وہ اس سے اور نالا ہوتا ہے اور ریئیکشن پیدا ہوتا ہے. ایسے رد کیے ہوئے لوگوں کو جب ولی اللہ سینے سے لگاتا ہے اور محبت بانٹتا ہے ان میں, تو عام طور پر دیکھا یہ گیا ہے کہ یہ لوگ سدھر جاتے ہیں. اگر ہم تاریخ پڑھیں تو ایک یہ والا فینومینا سامنے آئے گا کہ بڑے بڑے چور اور ڈاکو اپنے وقت کے نامی گرامی چور, ڈاکو, بدماش اولیاء اکرام کے پاس گئے اور سدھر گئے. ایک ایسا انسان میں نے بھی دیکھا ہے اپنے مرشد صاحب کے پاس کہ جو اپنے وقت کا ایک بڑا ڈاکو تھا, اس کے ہاتھوں obviously لوگ مارے بھی گئے ہوں گے, وہ سدھر گیا. تو ڈاکے ڈالنا چھوڑ کر ایک معمولی سی نوکری کر لی اس نے. تو یہ صرف محبت ہے جو انسان کو سدھار سکتی ہے, سختی بگاڑتی ہے, سنوارتی نہیں کبھی. تو ولی اللہ یہ تیسری وجہ ہے کہ ایسے ہر آدمی کو سینے سے لگا لیں. یہ جو آپ نے اپنے بارے میں ذکر کیا, ایک چیز یاد رکھیے, ولی اللہ سنت رب اور سنت رسول صلی اللہ علیہ وسلم پر ہمیشہ عمل کرتے ہیں. رب تعالیٰ الفاظ کو نہیں دیکھتا, رب تعالیٰ اس جذبے کو دیکھتا ہے جس جذبے سے کوئی انسان عمل کوئی کرتا ہے, خواب و کتنا ہی بظاہر حقیر کیوں نہ ہو. اگر جذبہ صادق ہے تو رب تعالیٰ اس عمل کو قبول فرما لیتا ہے, اس کا اجر عطا فرماتا ہے. انسان کتنے ہی خوبصورت الفاظ زبان سے ادا کرے, اگر دل جذبے سے خالی ہے تو وہ پذیرائی نہیں پاتی بات اس کی, اس لیے کہ رب دل کو دیکھتا ہے, جذبے کو دیکھتا ہے. بہت سے حضرات جو حج کے لیے تشریف لے جاتے ہیں یا عمرے کے لیے تشریف لے جاتے ہیں, वापस आके एक सवाल जरूर पूछते हैं कि साहब जो हमने दुआएं मांगी वहां वो तो पूरी नहीं हुई, लेकिन जिस बात का हमने सोचा ही नहीं वो दुआ पूरी हो गई। होता ये है कि अब अगर मेरे जैसा इंसान किसी तरह शर्म कर ले और उम्रे पर चला जाए या हज पर चला जाए, तो मैं तो वहां जाके सारा वक्त सोचता रहूंगा कि वो फलां चीज का क्या है, फलां का क्या है, फलां लेटर निकला नहीं निकला, फलां पर अमल हुआ कि नहीं हुआ, और जुबान से दुआएं जारी होंगी मेरी। तो रब तो दिलों को देखता है। नतीजा यह है कि जो मैंने दिल में सोचा वो तो कबूल हो गई दुआ, और जुबान से की जाने वाली दुआएं वहीं की वहीं रह गई सारी। तो मामला तो रब के यहां दिलों का है। तो जब आप अल्लाह के किसी दोस्त के पास जाते हैं तो आपके दिल में क्या है वही फैसला करेगा कि क्या। ये औलिया कराम अपने वक्त के बहुत बड़े मक्कार भी होते हैं, ये भी याद रखिएगा। एक आदमी जुबान से आके किसी वली अल्लाह से अगर कह रहा हो मेरे जैसा कि आप, तो मेरा तो काम यही है कि मैं किसी वली अल्लाह के पास जाऊंगा तो पहली बात ये होगी कि साहब मैं वली अल्लाह बनना चाहता हूं, मुझे कोई रास्ता बता दीजिए। वो फकीर भांप जाएगा कि मैं क्या, मेरे दिल में क्या, चाहता क्या हूं मैं असल में। तो बड़ी खुश दिली से, बहुत ही प्यार से वो मुझे चक्की पीसने पे लगा देगा कि बिल्कुल सरफराज साहब आप वली अल्लाह, बहुत बड़े वली अल्लाह बन जाएंगे। आप एक काम कीजिए कि सुबह ये पढ़ा कीजिए, दोपहर को ये पढ़ा कीजिए, रात को ये पढ़ा कीजिए। तो वली अल्लाह ने अपनी जान भी छुड़ा ली और मुझे चक्की पीसने पे लगा दिया, पढ़े रहो करते रहो काम। तो पता लगा कि 40 साल में चक्की पीसता रहा, इबादत करता रहा, तस्बीहें करता रहा, वजीफे करता रहा, लेकिन 40 साल के बाद भी मैं वहीं का वहीं खड़ा हूं। इसके बरक्स कोई आप जैसा नेक आदमी चला गया वली अल्लाह के पास और जाके ये नहीं कहा कि सब मैं वली अल्लाह बनना चाहता हूं, सब मेहरबानी फरमाइए इंसान बना दीजिए। और बहुत तंग अपनी हरकतों से मेहरबानी फरमाए कि मुझे इंसान बना दीजिए। वो दिल पे नजर डालता है आपके और देखता है कि ये तो नेक रूह है और इसकी मंजिल गुर्बे इलाही है, सिर्फ भटका हुआ है। एक मामूली सी चीज बताएगा और उसके बाद आपकी तरबियत शुरू कर देगा कि आपने कैसे उठना है बैठना, और ये नहीं कि कह के करे, वो आप पे असर अंदाज होगा अपनी पर्सनालिटी के जरिए से, तो आप उसको कॉपी करने लग जाएंगे। तो उठना बैठना, लोगों से गुफ्तगू करने का अंदाज, लोगों को वेलकम करना, लोगों के काम आना, और इस खुश असलूबी के साथ, इस खूबी के साथ कि किसी को एहसास ही ना हो कि आप उसके काम आ गए हैं, अगला ये समझे कि ये चीज मुझे दे दी उस वली अल्लाह ने, ये शायद उसके पास फालतू थी, बिन में फेंकना चाहता था, फेंकी नहीं मुझे दे दी है, वो ऐसा इंप्रेशन दे देगा। तो वो आपकी तरबियत करेगा कि उस अंदाज में जिंदगी गुजारने लगे आप। दूसरी तरफ आपको इबादत की तरफ लगाया हुआ है कि फर्ज इबादत भी है, उसके साथ नफली इबादत भी है। पता लगा कि कुछ अरसे में आप साहिब कश भी हो गए और उसके साथ फिर इल्म का हसूल का सिलसिला शुरू हो गया, इल्म मिलना शुरू हो गया। क्योंकि एक चीज याद रखिएगा कि कश हासिल हो जाएगा, आप मुस्तजाबुद्दावात हो जाएंगे, लेकिन वली अल्लाह उस वक्त बनेंगे जब आपके पास इल्म होगा। इल्म के बगैर कहीं इंसान नहीं पहुंच पाता, क्योंकि तसव्वुफ की राह में आने वाली गुथियां सुलझती ही नहीं तब वक्त के इल्म ना हो इंसान के पास। इंसान अटकता है, उसको ये नहीं समझ में आता कि ये चीज मेरी समझ में क्यों नहीं आ रही। बात यह होती है कि वो एक किसी गिरह पर अटक गया है, क्योंकि इल्म नहीं है, गिरह खोल नहीं पा रहा। नतीजा यह है कि आगे नहीं बढ़ता। तो साहिब कश्फ होना तो कोई बात ही नहीं है, मुस्तजाब दावात होना कोई बात ही नहीं है। असल बात यह है, अब वली अल्लाह उस वक्त हैं जब साहिब इल्म है। आप साहिब इल्म हुए बगैर कोई वली दूसरे को वली अल्लाह नहीं मानेगा। एक बड़ी सिंपल सीधी बात है। मुर्शिद आपकी तरबियत करता है। जब आप फकीराना असलूब जिंदगी इख्तियार कर लेते हैं, मैं तर्ज जिंदगी नहीं कह रहा, असलूब की बात कर रहा हूं, दोनों में बहुत फर्क है, असलूब में और तर्ज में। जनाब हजरत पीरान पीर गौसल आजम दस्तगीर रहमतुल्लाह अलैह वलायत के किस मकाम पर थे कि आपने फरमाया कि मेरा पांव तमाम अली अकरम की गर्दन पर है। मुराद ये थी कि तमाम औलिया अकराम मुझसे कमतर दर्जे पर हैं, मैं उनसे बालातर दर्जे पर हूं, मतलब ये था उसका। आप अपने जमाने में एक अशरफी दिरहम नहीं, अशरफी एक अशरफी पर यार्ड का कपड़ा पहनते थे, और जो कपड़ा एक बार पहन लिया दोबारा जेबतन नहीं फरमाया। वो तर्ज जिंदगी था। ये वाकया एक मेरी मौजूदगी में भी पेश आया, मेरे साथ मेरे जानने वाले जिद करके चले गए मेरे मुर्शिद साहब के पास। तो मेरे मुर्शिद साहब ने देखा कि ये सरफराज के दोस्त हैं, तो आपने उनके लिए खाना बनाया। गोश्त था, उसको खालिस देसी घी में भूना और इन्हें पेश किया के खाएं। मैं उस बात को बिल्कुल नहीं समझा। तो इन साहब ने शाह साहब से अर्ज की कि हजूर हमने तो सुना है कि फकीर दूसरों को गोश्त खिलाते हैं, खुद मिर्चों से रोटी खाते हैं। शाह साहब उसी प्लेट में से खा रहे थे। तो मैं समझा कि इन्होंने इल्म का एक सवाल पूछा है अपनी मालूमात के लिए। लेकिन जब शाहजहां ने उसका जवाब दिया तो मैंने रियलाइज किया कि इनका सवाल पूछने का मकसद कुछ और था। तो शाहजहां ने बड़े इत्मीनान से जवाब दिया कि खाते होंगे मुझे नहीं मालूम, लेकिन मैं तो भुना गोश्त खाऊंगा कि मेरा रब भुना गोश्त खिलाता है, तो मैं उसको रद्द करके कुफरान नेमत क्यों करूं, मैं शुक्रा क्यों कहलाऊं। तो जनाब हजरत पीरान पीर गौसल आजम दस्तगीर साहब इतना महंगा कपड़ा जेबेदन फरमाते थे, खाना उमदा खाते थे, लेकिन बलायत के किस दर्जे पर फाइल थे, ये तर्ज जिंदगी है। लेकिन लोगों के लिए कितने हेल्पफुल थे, सच्चाई के किस मकाम पर थे, ये असलूब जिंदगी था कि सुन्नत एक भी तर्क नहीं होती थी कहीं, वो असलूब जिंदगी। तो मैं असलूब जिंदगी की बात कर रहा हूं कि जिस शख्स पर नजर करम करेगा उसका मुर्शिद, उसका असलूब जिंदगी चेंज करना शुरू कर देगा। और तर्ज जिंदगी के बारे में एक अजीब बात यह है कि जो वाकई सही मानों में शागिर्द हैं उनका तर्ज जिंदगी मुर्शिद का सब खुद बखुद होता चला जाता है। اسلوب زندگی کے لیے مرشد ایفرٹ کرتا ہے کہ آپ کی ٹریننگ کر کے اس طرف لے جائے. طرز زندگی انسان از خود اختیار کر لیتا ہے مرشد کے ساتھ. یہ بس سوچئے کہ آپ کیا ہیں, یہ دیکھیے کہ آپ کا جذبہ صادق ہو. جذبہ صادق ہے تو مرشد آپ کی تمام کوتاہیوں سے صرف نظر کر لے گا اور آپ کو وہ سکھا دے گا جو کچھ ہے. اب ایسا ہرگز نہیں کہ مرشد اگر آپ کو علم عطا کر رہا ہو تو میرے سر پر دو سینگ نکل آئیں گے کہ میرے مرشد صاحب مجھے علم عطا کر رہے ہیں, یا میں ٹارزن کی طرح جنگل میں درخت سے درخت تک چھلانگیں لگاتا پھروں گا, کوئی چینج نہیں آئے گی. ایسی یہ بھی چینج نہیں آئے گی اگر آپ کے مرشد واقعی ولی اللہ ہیں کہ آپ ہوا میں ہاتھ بڑھائیں اور بے موسم فروٹ اپنے سامنے لے آئیں. یہ بھی چینج نہیں آئے گی. اگر یہ خیال ہے تو ابھی چھوڑ دیجئے سب کچھ. اس لیے کہ آپ صلی اللہ علیہ وسلم نے یہ نہیں کیا. ہاں چینج آئے گی, آپ کو اندازہ ہو جائے گا اگر آپ نے کسی وقت اپنے آپ کو ٹیسٹ کر لیا. اس کا آسان طریقہ یہ ہے کہ جب آپ مرشد صاحب کے پاس گئے تھے اس زمانے کی طرف گردن موڑ کے پیچھے نظر ڈالیے کہ میں اس وقت کیا تھا اور آج کیا ہوں, تو آپ کو فرق محسوس ہوگا کہ جب میں مرشد صاحب کے پاس گیا تھا ایک چھوٹی سی بات مجھے پریشان کر دیتی تھی کہ یہ رات میں سوتا نہیں تھا. 10 روپے میرے گر گئے تو میں بے چین کئی دن رہتا تھا, میرے 10 روپے چلے گئے. کوئی دھوکہ دے کر 5 روپے لے گیا تو مجھے نیند نہیں آتی تھی کہ وہ 5 روپے دھوکہ دے کے دے, اور دنیا بھر میں اس کو میں بدنام کرتا تھا. لیکن آج اس سے 10 گنا بڑا مسئلہ آ جائے میں پریشان نہیں ہوتا, حل میرے سامنے خود بخود آ جاتا ہے, دماغ میں آتا ہے کہ یوں کر لو مسئلہ حل ہو گیا. 10 روپے کہیں گر گئے, کہہ لگایا وہ یار کسی کے تھے جو میں نے روکے ہوئے تھے, اللہ نے یوں نکلوا دیے, بھول گئے, کسی نے دھوکہ دے دیا. تو یہاں میں نے قصہ عبد الرحیم خان خانہ کا سنایا تھا جو ربائی سن کے رات کے سناٹے میں تو انہوں نے اشرفیوں کے تھالا دیا. اگلی رات بھی ہوا, اس سے اگلی رات ہوا, پھر وہ فقیر ملا ہی نہیں جو ربائی پڑھتا تھا. تو عبد الرحیم خان خانہ نے ایک فقرہ کہا, کم ظرف تھا کہ 3 اشرف کی تھیلیوں میں پیٹ بھر گیا. تو جو مکاری سے لے گیا آپ سے 5 روپے, تو آدمی ہنستا ہے, فریب کرنا تھا تو بڑا کیا ہوتا بھائی, 5 روپے کا کیا فریب کیا آپ نے. اور انسان بھول جاتا, کسی کو بتاتا ہی نہیں کہ کس آدمی نے میرے ساتھ کیا دھوکہ کیا. یہ چینج ہے. تو سمجھ جائیے کہ میں فقیرانہ زندگی کی طرف جا رہا ہوں, تو یوں میئر کر لیں گے. بقایا سوالات کا جواب ان شاء اللہ تعالی بشرط زندگی نیکسٹ سنڈے دوں گا. اس وقت تک کے لیے اجازت. السلام علیکم.